नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा ढिलाइ गर्ने सांसदले आफ्नो तलब भत्ता बढाए। सुविधा बढाउने विधेयक पारित। महाअभियोग प्रस्तावमाथिको छलफल डेढ हप्ता सर्यो।
भोजपुर सदरमुकाममा आग लागि 8 घर पसल जलेर नष्ट।
द्रुत मार्ग सरकार आफैले बनाउने प्रस्ताव मन्त्री परिषदमा। भारतीय कम्पनीसँगको सम्झौता रद्द हुने।
भारतको कानपुरमा भएको रेल दुर्घटनामा 114 जनाको ज्यान गयो, 200 जना भन्दा धेरै घाइते।
र आर्मीलाई हराउँदै रूपन्देही सहारा सुरुङ्गा गोल्ड कप फुटबलको सेमी फाइनलमा। नेपालगंज म्याराथनको उपाधि सेनाका कृष्ण बस्नेतलाई। हाफ म्याराथनमा कान्छीमाया पहिलो।
राप्ती इन्जिनियरिङ कलेज घुराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराईगाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोग सम्बन्धी प्रस्तावमा छलफल डेढ हप्तापछि सरेको छ। सभामुखको विदेश भ्रमण र दलहरूबीच कुरा नमिल्दा महाअभियोगको टुङ्गो लाग्न ढिलाइ भएको छ। आज महाअभियोग प्रस्तावमाथिको छलफल नै नसकी संसद बैठक मंगिर 14 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख ओनसरी घरती अहिले केही बेरपछि रूस जानेर अर्को शनिबार मात्र फर्कने भएकाले संसद बैठक 14 गतेसम्मका लागि स्थगित गरिएको छ। यसअघि सभामुख घरतीले महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिश समितिमा छानबिनका लागि पठाउने बताए पनि आज 3 सांसदले छलफलमा भाग लिएपछि बैठक नै 14 गतेसम्मका लागि रोकिएको छ। ठूला दलहरूबीच महाअभियोग र संविधान संशोधनबारे कुरा नमिलेपछि छलफल लम्बिएको हो। महाअभियोग प्रस्ताव पारित हुन र संशोधन प्रस्ताव पारित हुन 2/3 बहुमत आवश्यक पर्ने भए पनि एमाले महाअभियोगको पक्षमा छ भने कांग्रेस संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने पक्षमा छ। दुई दलको बार्गेनिङका कारण महाअभियोगको टुङ्गो लाग्न ढिलाइ हुँदै आएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका 157 सांसदले कार्तिक 3 संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।
महाअभियोग प्रस्ताव डेढ हप्तापछि सारे पनि आजको संसद बैठकले सांसदहरूको तलब भत्ता बढ़ाउने विधेयक भने पारित गरेको छ। संसदबाट आज संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक संशोधन सहित पारित भएसँगै सांसदहरूले पाउने तलब भत्ता बढ़ेको हो। सांसदहरूले भत्ता बाहेक यसअघि 54,000 रूपियाँ तलब सुविधा पाउँदै आएकोमा अब बढ़ेर प्रति महिना 78,230 रूपियाँ पुगेको छ। यसमा तलब बापत 55,230 रूपियाँ, घर भाड़ा 18,000 रूपियाँ, संचार खर्च बापत 3,000 रूपियाँ र पानी र बिजुली बापत 2,000 रूपियाँ समावेश छ। बाहेक सांसदहरूले बैठक बसेको दिन बैठक भत्ता 1,000 रूपियाँ र 1,000 रूपियाँ गाड़ी भाड़ा गरेर दैनिक 2,000 रूपियाँ पाउनेछन्। बैठक भत्ता 5 गुणाले बढ़ाएर 200बाट 1,000 रूपियाँ पुर्याइएको हो। 10 भन्दा बढ़ी सांसद भएका दलका प्रमुख सचेतकलाई गाड़ी सुविधा थपिएको छ। यसबाहेक सांसदले अधिकृत सरह सेवा पाउने गरी एकजना स्वकीय सचिव राख्न पाउनेछन्। यसअघि सांसदहरूले पारिश्रमिक बापत 44,180 रूपियाँ, घर भाड़ा बापत 6,500 रूपियाँ, संचार खर्च 2,300, पानी र बिजुली खर्च बापत 1,248 रूपियाँ गरेर 65,000 बुझ्दै आएका थिए। भूकम्प पीड़ितलाई राहतको व्यवस्था गर्ने, पुनर्निर्माण सम्बन्धी विधेयक पारित गर्न पोहोर 6 महिना लगाउने 3 ठूला दलले सांसदको सुविधा सम्बन्धी विधेयक भने 1 महिनामै आज पारित गरेका हुन्।
भोजपुरको सदरमुकाममा आगलागी हुँदा 8 घर पूर्ण रूपमा नष्ट भएका छन्। सदरमुकाम 4 भन्ज्याङ स्थित भोटे पसल बजारमा थिरबहादुर विकको घरबाट सल्किएको आगोले बजारका घर जलेर नष्ट भएका हुन्। आगलागीबाट गणेश श्रेष्ठ, थिरबहादुर विक, लालबहादुर विक, बद्री राणा, अरविन्द विक, फविन्द्र प्रधान लगायतका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। कच्ची र पुराना लहरै जोड़िएका घरहरू भएको साथै दमकल छिर्न नसकेका कारण आगो निभाउन निकै कठिनाई भएकाले क्षति भएको प्रहरीले जनाएको छ। ग्यास लिक भएर आगो लागेको अनुमान गरिए पनि वास्तविक कारण भने खुलेको छैन।
काठमाडौँ तराई मधेस जोड्ने द्रुतमार्ग अर्थात फास्ट ट्र्याक सरकारले आफैले बनाउने प्रस्ताव मन्त्री परिषदमा पेश भएको छ। व्यवस्थापिका संसदको विकास र अर्थ समितिको आजको बैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्री रमेश लेखकले फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आईएलएफएसलाई दिने सम्झौता रद्द गरी सरकार आफैले निर्माण अघि बढ़ाउने निर्णयका लागि मन्त्री परिषदमा प्रस्ताव लगिसकेको जानकारी दिनुभयो। भारतीय कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनको उपाध्येयता, वित्तीय व्यवस्थापनको व्यवस्था र आयोजना अघि बढ़ाउने ढाँचाका बारेमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने तयारी समेत गरेको छ। समितिले काम थालेको मितिले 1 महिनाभित्र प्रतिवेदन बुझाउनेछ। समितिको बैठकमा मन्त्री लेखकले हुलाकी सड़क निर्माणले पनि गति लिएको बताउनु भएको छ। 700 किलोमिटर लामो राजमार्गको 400 किलोमिटर नेपाल आफैले निर्माण गर्दैछ। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाही ले अन्तर मन्त्रालयबीच समन्वय नहुँदा निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अघि बढ़न नसकेको भन्दै यस्ता समस्या छिटो समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै गरी अर्थमन्त्री कृष्ण बहादुर महराले द्रुतमार्ग, 12 निजगढ़मा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल लगायत राष्ट्रिय गौरवका आयोजना निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ।
सरकारले चुनावको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई नै दिने तयारी गरेको छ। संसदको राज्य व्यवस्था समितिको बैठकमा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावको मिति घोषणा आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको बताउनु भएको छ। निर्वाचन आयुक्त इला शर्माले दक्षिण एसियाका अरू सबै देशमा चुनावको मिति निर्वाचन आयोगले नै घोषणा गर्ने गरेको उल्लेख गर्दै विधेयकमा नै आयोगले चुनावको मिति घोषणा अधिकार पाउनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा भाग लिने सांसदहरूले आयोगको निष्पक्षता, प्रभावकारिता, आवधिक निर्वाचन सम्पन्न गर्न सरकारबाट उपलब्ध हुनुपर्ने स्रोत, साधन एवं जनशक्ति, चुनाव खर्चको सीमा लगायतका विषय विधेयकमा समेट्नुपर्नेमा जोड़ दिएका छन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाडौँ उपत्यकामा आगामी मंगिर 15 गतेभित्र अनुदान सम्झौता सक्ने तयारी गरेको छ। प्राधिकरणको निर्देशक समितिको आजको बैठकले समय तालिका सहितको कार्ययोजना सार्वजनिक गर्दै काठमाडौँमा आगामी हप्ताभित्र अनुदान सम्झौता सक्ने तयारी गरेको हो। यस्तै पुष मसान्तभित्र भूकम्प प्रभावित एवं कम प्रभावित सर्वेक्षण गर्न बाँकी रहेका 17 जिल्लामा सर्वेक्षण सक्ने, माघ 15 सम्म ती जिल्लामा अनुदान सम्झौता गर्ने, माघ मसान्तसम्म जोखिमयुक्त 358 बस्तीको विस्तृत अध्ययन गरी सार्नुपर्ने बस्ती निर्क्यौल गर्ने र वैकल्पिक स्थानको पहिचान गर्ने प्राधिकरणको कार्ययोजना छ। यसै गरी निर्माण सामग्री आपूर्तिका लागि पुषभित्र 3 जिल्लामा, माघभित्र थप 3 जिल्लामा र फागुनभित्र थप 5 जिल्लामा गरी 11 जिल्लामा निर्माण सामग्री बैंकको स्थापना गर्ने प्राधिकरणको कार्ययोजना छ।
सरकारले क्लिनिक तथा फार्मेसीमा अनुगमन शुरू गरेपछि दर्ता तथा नवीकरणका लागि निवेदन दिने स्वास्थ्य संस्था बढ़ेका छन्। अवैध रूपमा सञ्चालन हुँदै आएका क्लिनिक तथा फार्मेसीमा धमाधम सिलबन्दी गर्न थालिएपछि अहिले जिल्ला स्वास्थ्य जिल्ला जनस्वास्थ्य कार्यालयहरूमा दर्ता तथा नवीकरणका लागि निवेदन दिने बढेका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा 415, ललितपुरमा 171 र भक्तपुरमा 21 अस्पताल, क्लिनिक र पोलिक्लिनिक मात्रै दर्ता भएका छन्। काठमाडौँ उपत्यका 3 जिल्लामा झण्डै 1600 हाराहारीमा दर्ता नभएका क्लिनिकहरू सञ्चालनमा रहेको अनुमान छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाइ गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन, स्मार्ट बन्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौ, कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा ढिलाइ गर्ने सांसदले आफ्नो तलब भत्ता बढाए, सुविधा बढाउने विधेयक संसदबाट पारित, महाअभियोग प्रस्तावमाथिको छलफल डेढ हप्ता सर्यो, भोजपुर सदरमुकाममा आगलागी हुँदा 8 घर जले, द्रुत मार्ग सरकार आफैले बनाउने प्रस्ताव मन्त्री परिषदमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकार र तत्कालीन नेकपा माओवादी बीच विस्तृत शान्ति सम्झौता भएको आज 10 पूरा भएको छ। 2063 मंगिर 5 गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै 10 लामो सशस्त्र युद्ध अन्त्य भएको थियो। दशक लामो युद्ध शान्तिमा रूपान्तरण भए पनि त्यसपछिका 10 वर्षमा अपेक्षा अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको काम भने अझै हुन नसकेको विभिन्न क्षेत्रका जानकारहरूले बताएका छन्। शान्ति सम्झौतापछि माओवादी सेनाका लड़ाकु व्यवस्थापन भयो, तर अहिले पनि अयोग्य भनिएका लड़ाकुका मुद्दा समाधान भएका छैनन्। संविधान सभाबाट नयाँ संविधान जारी भए पनि केही समुदायले नस्वीकार्दा कार्यान्वयनमा समस्या छ। ढिलै भए पनि बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भयो, तर 1500 बेपत्ताको टुङ्गो लागेको छैन भने युद्ध पीड़ित र विस्थापितले न्याय पाएका छैनन्। 2063 साल यता गठन भएका 9 सरकारले नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र देशलाई आर्थिक समृद्धितर्फ लैजाने घोषणा गरे पनि पूरा भएको छैन। यसै विषयमा साथी अर्जुन पोखरेलले सुरक्षा तथा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई सोध्नु भएको छ, शान्ति प्रक्रिया शुरू भएपछिका 10 यत्तिकै खेर गएका हुन् त?
आंशिक रूपमा चाहिँ उपलब्धिहरू हासिल गरिए, तर एक दशकमा जति उपलब्धि हासिल गर्न सक्नुपर्ने थियो त्यति उपलब्धि चाहिँ हामीले हासिल गर्न सकेनौँ। विशेष गरी माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनर्स्थानको प्रक्रिया टुङ्गियो, त्यो सकारात्मक भयो। एक दशकको अवधिमा नयाँ संविधान जारी गर्यौँ हामीले, त्यसलाई सकारात्मक उपलब्धिको रूपमा मान्नुपर्ने हुन्छ। यद्यपि संविधानसँग संविधानको कार्यान्वयन लगायत असन्तुष्ट समुदायका मुद्दाहरूलाई समेत सम्बोधन गरेर सबैका लागि स्वीकार्य संविधान बनाउने चुनौती कायमै छ। प्रमुख कार्यभारहरू बाँकी नै एक चाहिँ सत्य निर्मूलन तथा मेलमूल आयोग बल्ल 8 बन्यो, र अर्को चाहिँ अहिले पनि 1500 नेपाली नागरिकहरू अहिले पनि शान्ति सम्झौता 10 हस्ताक्षर भएको 10 पुग्दा पनि उनीहरूको बारेमा राज्यलाई जानकारी छैन। अहिले पनि उनीहरू चाहिँ बेपत्ता नागरिकको रूपमा छन्। हामीले कम्ती हौ, उनीहरूको वेयरएबाउट्सको बारेमा समेत जानकारी हासिल नगर्नु भनेको यो स्वयंमा व्यङ्ग्य हो। र द्वन्द्व पीडितहरूको बारेमा राज्यबाट पीडित भए, त्यसपछि गएर विद्रोहीहरूबाट पीडित भए ती नेपाली नागरिकहरूले, ती द्वन्द्व पीडितहरूले अहिलेसम्म पनि न्याय नपाउनु भनेको शान्ति प्रक्रियाको के हुँदा अब अपूर्ण पक्ष हो।
समय भन्छ नि, त्यो जोख्दाखेरि चाहिँ पल्ला भारी कता हुन्छ? हामी ठ्याक्कै नकारात्मक दिएर छौँ कि केही सकारात्मक पनि छौँ?
होइन, सकारात्मक त निश्चित रूपमा सकारात्मक छौँ, किनभने संविधान जारी भयो त्यो सकारात्मक भयो, सेना र लडाकुहरूको व्यवस्थापन भयो त्यो सकारात्मक भयो, हतियारको व्यवस्थापन भयो त्यो सकारात्मक भयो, अनि लडाकुहरूको व्यवस्थापन र हतियार व्यवस्थापन भइसकेपछि समाजमा कुनै खालको द्वन्द्व हिंसा भएन र उनीहरू चाहिँ समाजमा एउटा रूपान्तरणको प्रक्रियामा गए, तर शान्तिको एउटा अनुभूति हुनुपर्ने हो, जसरी त्यो अनुभूति हुन सकेन।
त्यत्रो युद्ध बिसाएर यहाँसम्म आउन सक्ने हामीले, त्यो युद्धपछिका यति सानातिना कुरालाई पनि किन गर्न सकेनौँ होला व्यवस्थापन? कारण चाहिँ के हो जस्तो लाग्छ मुख्य?
संसारका अन्य मुलुकहरूको पनि हामीले अभ्यास हेर्ने हो भने यी कुनै पनि प्रक्रियाहरू 5-10 बिचमा कम्प्लिट भएका छन्। त्यस कारणले हामीले पनि करिब 10 अवधि पुरा भयो, त 10 अवधिमा पनि पुरा नहुनुमा चाहिँ एउटा चाहिँ राजनीतिक दलहरूको राजनीतिक इच्छा शक्ति भएन, दोस्रो कुरा चाहिँ राजनीतिक दलहरूको बिचमा यसको बारेमा समान दृष्टिकोण भएन, त्यसपछि के भन्दा अन्तर्राष्ट्रिय समुदायले पनि यी नेपालको रूपान्तरण, त्यसपछि गएर शान्ति प्रक्रिया, संविधान लेखन, त्यसपछि गएर संक्रमणकालीन न्यायका पक्षमा कतिपय शक्ति राष्ट्रहरूको, क्षेत्रीय राष्ट्रहरूको र अन्तर्राष्ट्रिय समुदायको चासो र भूमिका भएको कारणले र कहिलेकाहीँ कतिपय समय र सन्दर्भमा उनीहरूको कारणले पनि यो आन्तरिक प्रक्रियामा नकारात्मक प्रभाव र असर परेको कारणले गर्दा पनि यी प्रक्रिया विलम्ब भएका हुन्।
तपाईँले भने जस्तो अन्तर्राष्ट्रिय समुदायको एउटा स्वार्थ पनि आफ्नो ठाउँमा रह्यो, र हाम्रा राजनीतिक दलहरूले शान्तिको मर्म बुझ्न सकेनन्, शान्तिको महत्व बुझ्न सकेनन्, र पनि हामीले जुन कुराहरू युद्धबाट बिसाएर जुन कुराहरू हात पार्नुपर्ने थियो त्यो हात लागेन भन्ने पनि छ नि।
शान्तिको भावना र मर्म नबुझे जस्तो चाहिँ लाग्दैन, मैले पहिले पनि भने, तथापि तर राजनीतिक दलहरूको इच्छा शक्तिको चाहिँ कमी चाहिँ देखिन्छ, तर यसलाई चाहिँ राजनीतिक दलहरूले पूर्ण रूपमा उपेक्षा गरे र यसको मर्म र भावना नै बुझेनन् भनेर आरोपै लगाउनु चाहिँ सायद नमिल्ला।
अब चाहिँ नि के सिक्नु पर्ला, कसरी जानु पर्ला अगाडि? अन्तर्राष्ट्रिय समुदायबाट पनि सिकेर जाने हो भने चाहिँ कसरी जानु पर्ला?
यो संविधानलाई सम्बोधन गरेर, असन्तुष्ट समुदायका मागलाई समेत सम्बोधन गरेर यो संविधानलाई सकेसम्म अधिकतम नेपाली नेपाली नारीको समर्थन हासिल गर्नु, राजनीतिक स्थायित्व, शान्ति, समृद्धि, विकास लगायतका अजेन्डाहरूलाई चाहिँ आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ती प्रतिबद्धताहरूलाई चाहिँ क्रमिक रूपमा कार्यान्वयन गर्दै जानु नै अहिलेको सरकार, राजनीतिक दल र व्यवस्था विकास संसदको प्रमुख चुनौती र जिम्मेवारी हो।
उहाँ हुनुहुन्थ्यो सुरक्षा तथा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले। शान्ति सम्झौतापछिका 10 वर्षका उपलब्धिबारे कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत शान्ति सम्झौताको 1 दशकमा पनि मानवाधिकारका विषयमा गरिएको प्रतिबद्धता कार्यान्वयन नभएको जनाएको छ। विस्तृत शान्ति सम्झौता भएको 1 दशक पुगेको अवसरमा आयोगले आज सार्वजनिक गरेको विस्तृत शान्ति सम्झौताका 10 वर्ष मानवाधिकारको अवस्था प्रतिवेदनका अनुसार यो समय अवधिमा मानवाधिकारको अवस्थामा सुधार आए पनि सम्झौता पूर्ण कार्यान्वयन नहुँदा आधारभूत मानवाधिकार संरक्षण हुन सकेको छैन।
आजको मेरो पनि भन्नु छ मा हामीले शान्ति सम्झौताको 1 दशकलाई कसरी मूल्यांकन गर्नुहुन्छ भनेर राखेको जिज्ञासामा आएका प्रतिक्रिया लिएका छौं।
सुमन पंगेनीले फेसबुकमा लेख्नु भएको छ, शान्ति सम्झौता पछिको 1 दशकमा भएको परिवर्तन भनेको माओवादी सेनाको हतियार विसर्जन र सेनामा समायोजन भयो, त्यो एउटा महत्वपूर्ण पाटो रह्यो। तर द्वन्द्वका समयमा माओवादी र सरकारी पक्षबाट भएका गम्भीर मानवाधिकार उल्लंघनमा सामेल पीड़कहरूले अझैसम्म सजाय पाएका छैनन्, बरु पुरस्कृत भएका छन्, पीड़ित पीड़ामै छन्। अर्को महत्वपूर्ण कुरा, संविधान सभाबाट संविधान त बन्यो तर कार्यान्वयन भएको छैन। यो 1 दशकमा धेरै पटक सरकार परिवर्तन भए, अरू केही भएन।
जीसी शमशेरले फेसबुकमै लेख्नु भएको छ, शान्ति सम्झौताबाट माओवादी शान्ति प्रक्रियामा आयो, देशमा परिवर्तन आयो, गणतन्त्र आयो भनियो, तर यो 10 वर्षमा नागरिकको जीवनस्तरमा कुनै परिवर्तन आएन। नेतालाई मात्र गणतन्त्र आएको रहेछ, टहरोमा बस्ने नेताहरू महलमा बस्ने भएका छन्, गरीब नागरिकहरू सधैँ महँगीको मारमा पिल्छिरहेका छन्।
अली मोहम्मद भन्नुहुन्छ, नागरिकमा चेतनाको स्तर बढेको छ भने नेताको असली रूप नागरिकले देख्न पाएका छन्। सबैभन्दा मुख्य मूल्यांकन चाहिँ के हो भने यो देशमा नागरिकका लागि भनेर गरिने आन्दोलन होस् या महत्वपूर्ण राजनैतिक फेरबदलमा विदेशी स्वार्थ मिसिएकै हुँदो रहेछ।
सुजन गौतम ट्वीट गर्नुहुन्छ, शान्ति सम्झौता त केवल राजनीतिक दलहरूमा सीमित भयो, नागरिकको भागमा त कालो बजारी र महँगीको पीड़ा मात्रै।
सुखदीप कोइराला ट्वीट गर्नुहुन्छ, नागरिकको आकांक्षा जहाँको त्यही छ, माओवादीले जनभावना अनुसार परिवर्तनको नेतृत्व लिन सकेन, संविधान निर्माण पछिको अवस्था झनै नाजुक।
सन्दीप ट्वीट गर्नुहुन्छ, शान्ति सम्झौता नाममा मात्र सीमित भयो, पूर्व लडाकुले त यतिका वर्षसम्म सुविधा प्राप्त गर्न सकेका छैनन् भने खै के भन्नु यस्ता सम्झौतालाई। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल भ्याली इन्स्टिच्युट किर्तिपुरद्वारा सञ्चालित मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 42 42।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सम्वर्धन बाल अधिकारको कार्यान्वयन संविधानको भन्ने नाराका साथ आज बाल दिवस मनाइएको छ। बाल श्रम, बाल बालिका विरूद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम, काममा बाल बालिकाको प्रयोग लगायतका समस्या समाधान अहिलेको नीति कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा बाल अधिकार कर्मीले जोड़ दिएका छन्। यसैबीच नेपाल बाल कल्याण समितिले नेपालको बाल बालिकाको समग्र अवस्था सुधार उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। आज सार्वजनिक प्रतिवेदन अनुसार बाल मृत्युदर प्रति हजारमा 38, शिशु मृत्युदर प्रति हजारमा 33 र नवजात शिशु मृत्युदर प्रति हजारमा 23 झरेको छ। यस्तै बाल बालिकाको शिक्षामा पहुँचको अवस्था सन्तोषजनक रहेको भन्दै शिक्षाको गुणस्तर भने बढ़ाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ।
रूकुममा बाल विवाह गर्ने क्रम बढ़ेको पाइएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रूकुममा 57% बाल विवाह हुने गरेको छ। गोतामकोट गाविसमा सबैभन्दा धेरै 72% बाल विवाह हुने गरेको समितिले जनाएको छ। बाल विवाह गर्नेमा 15-16 वर्ष उमेरका धेरै छन्। महिला तथा बाल बालिका कार्यालयका प्रमुख पुष्पा रिजालले बढ्दो बाल विवाह रोक्नु अहिले चुनौती बनेको बताउनु भएको छ।
अब एउटा विदेशको खबर। भारतको उत्तर प्रदेशमा आज बिहान भएको रेल दुर्घटनामा परेर 114 जनाको ज्यान गएको छ। अरू 200 जना भन्दा बढ़ी घाइते भएका भारतीय संचार माध्यमले जनाएका छन्। इन्दोरबाट पटनाका लागि छुटेको पटना इन्दोर एक्सप्रेसका 14 डिब्बा बिहान 3 बजेतिर कानपुरमा लीकबाट बाहिरिएर दुर्घटना भएको हो। रेल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र दोषीलाई कड़ा कार्यवाही गरिने भारतीय रेल मन्त्रीले बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। रूपन्देही 11 झापामा चलिरहेको सहारा सुरुङ्गा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। त्रिभुवन आर्मी क्लबलाई आज 2-1 हराउँदै रूपन्देही अन्तिम चारमा पुगेको हो। रूपन्देहीलाई जिताउन दुवै गोल दीपक राईले गरे भने आर्मीका लागि भरत खवासले सान्त्वना गोल फर्काएका थिए। भोलि झापा 11 र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच खेल हुनेछ।
आर्मीका कृष्ण बस्नेतले नेपालगंज म्याराथनको उपाधि जितेका छन्। उनले 42 किलोमिटरको दूरी 2 घण्टा 26 मिनट 40 सेकेण्डमा पूरा गरे। क्रिएटिभ ह्याण्डसले आयोजना गरेको प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाकै खगेन्द्र भाटले 2 घण्टा 30 मिनट 13 सेकेण्डमा दूरी पूरा गरे। खड्ग बहादुर बुढा मगर तेस्रो भए। उपाधिसँगै कृष्णले 51,000, दोस्रो भएका खगेन्द्रले 25,000 र तेस्रो भएका खड्ग बहादुरले 15,000 रूपियाँ पुरस्कार पाएका छन्। यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी काँची माया कोजुले जितेकी छिन्। उनले निर्धारित दूरी 1 घण्टा 23 मिनट 24 सेकेण्डमा पूरा गरिन्। दोस्रो भएकी जुम्लाकी सुनमाया बुढा 2 सेकेण्ड ढिलो भइन्। तेस्रो भएकी एपीएफ की पुष्पा भण्डारीलाई दूरी पूरा गर्न 1 घण्टा 26 मिनट 11 सेकेण्ड लाग्यो। काँची मायाले 25,000, सुनमायाले 15,000 र पुष्पाले 10,000 रूपियाँ पुरस्कार पाएका छन्।
पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेट न्यूजील्याण्डले 8 विकेटले जितेको छ। 105 रनको लक्ष्य न्यूजील्याण्डले आज 2 विकेट गुमाएर भेट्टाएको हो। पहिलो पालीमा 133 रन बनाएको पाकिस्तानले दोस्रो पालीमा 171 रन मात्रै बनाउन सक्यो। न्यूजील्याण्डले भने पहिलो पालीमा 200 रन बनाए। यस्तै भारतसँगको दोस्रो टेस्ट क्रिकेट जित्न इंल्याण्डले भोलि अन्तिम दिनको खेलमा 318 रन बनाउनु पर्नेछ र इंल्याण्डको 8 विकेट बाँकी छ। जितका लागि 405 रनको लक्ष्य पाएको पाहुना टोली इंल्याण्डले आजको खेल सकिँदा 2 विकेट गुमाएर 87 रन बनाएको छ।
र इंग्लिश प्रिमियर लीग फुटबलमा आज राति चेल्सीले मिडल्सब्रोसँग खेल्दैछ। यी दुई बीचको खेल पाउने 10 बजे शुरू हुनेछ। आजको खेल जितेमा चेल्सी तालिकाको शीर्ष स्थानमा उक्लनेछ। स्पेनिस लालिगामा भने आज राति 9 बजे ग्रानडा र भ्यालेन्सियाले खेल्दैछन्। यस्तै 11:15 बजे स्पोर्टिङ डी जियोन र रियल सोसिडाड तथा राति 1:30 बजे एथलेटिको बिल्बाओ र विल्ला रियलले खेल्नेछन्। आज बेलुकी भएको खेलमा स्पानियलले अल्भेसलाई 1-0 हराएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा ढिलाइ गर्ने सांसदले आफ्नो तलब भत्ता बढाए। सुविधा बढाउने विधेयक पारित। महाअभियोग प्रस्तावमाथिको छलफल डेढ हप्ता सर्यो।
भोजपुर सदरमुकाममा आग लागि 8 घर पसल जलेर नष्ट।
द्रुत मार्ग सरकार आफैले बनाउने प्रस्ताव मन्त्री परिषदमा। भारतीय कम्पनीसँगको सम्झौता रद्द हुने।
भारतको कानपुरमा भएको रेल दुर्घटनामा 114 जनाको ज्यान गयो, 200 जना भन्दा धेरै घाइते।
र आर्मीलाई हराउँदै रूपन्देही सहारा सुरुङ्गा गोल्ड कप फुटबलको सेमी फाइनलमा नेपालगंज म्याराथनको उपाधि सेनाका कृष्ण बस्नेतलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सन्दीप सुन्दाससँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौं। नमस्कार।